الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وشفاء صدورنا وغوثنا وغياثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وولانا وأشرفنا ونور عيننا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اذكروا الله ذكرا كثيرا وَسَبِّحُوا بُكْرَةً وَأَصِيلًا صدق اللہ مولانا العظیم وبلغنا رسوله النبی الکریم ونحن على ذلك لمن الشاهدين والشاكرين والحمد لله رب العالمين بارگاہ رسالت میں درود پاک کا نذرانہ پیش کیجیے. اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد وبارك وسلم صلاة وسلاما عليك يا رسول الله. آج ہماری گفتگو کا عنوان ہے ذکر کی فضیلت. قرآن مجید فرقان حمید کی ایک آیت مبارکہ تلاوت کرنے کا شرف حاصل کیا. پہلے اس کا ترجمہ اور اس کے بعد ذکر کی فضیلت میں آیات بینات احادیث رسول صلی اللہ علیہ وسلم اور ذاکرین کے اعمال و احوال. وما توفیقی الا باللہ العلی العظیم. ارشاد ربانی ہوا یا ایھا الذین آمنوا اذکروا اللہ, اے ایمان والوں اللہ کا ذکر کرو. ذکرن کثیرا, کثرت کے ساتھ اللہ کا ذکر کرو. وَسَبِّحُوا بُكْرَةً وَأَصِيلًا, اور صبح و شام اللہ کی تسبیح بیان کرو. اس آیت بینات میں اللہ تبارک و تعالی نے کثرت کے ساتھ ذکر کرنے کا حکم دیا, یعنی انسان ہر وقت ہر لمحے اللہ تبارک و تعالی کو یاد رکھے, اس کا ذکر کرتا رہے. اور ذکر کرنے کی صورت کیا ہے کہ خالی بیٹھنے سے بہتر آپ درود پاک کا ورد کرتے رہیے. آپ قرآن مجید فرقان حمید کی کوئی آیت, اس کا ورد آپ کریں. آپ اس میں اللہ کی تکرار کرتے رہیں. مختلف صورتیں ہیں اللہ تبارک و تعالیٰ کے ذکر کرنے کی. تو قرآن کریم ہمیں یہ حکم دے رہا ہے کہ ایمان والوں کثرت کے ساتھ اللہ کا ذکر کرو اور صبح و شام اس کی تسبیح بیان کرو, اس کی پاکی بیان کرو, اس کی بڑائی بیان کرو. قرآن یہ چاہتا ہے کہ مسلمان اپنا وقت فضول ضائع نہ کرے، جب خالی ہو اللہ تبارک و تعالیٰ کا ذکر مبارک کریں، اور اس ذکر کرنے سے ان کے قلب کو اطمینان اور سکون حاصل ہوگا۔ دوسرے مقام پر اللہ تبارک و تعالیٰ ارشاد فرماتا ہے، یا ایھا الذین آمنوا اذا لقیتم فئة فاثبتوا واذکروا اللہ کثیرا لعلکم تفلحون۔ اے ایمان والوں، جب کسی فوج سے تمہارا مقابلہ ہو تو ثابت قدم رہو اور اللہ کو کثرت سے یاد کرو، لعلکم تفلحون، تاکہ تم فلاح پانے والوں میں ہو جاؤ۔ مفسرین اکرام نے فرمایا، کسی فوج سے سامنا یا مقابلہ، اس کا مطلب یہ ہے کہ دشمن کی فوج، تمہارے مد مقابل کوئی دشمن کی فوج ہو تو تمہیں ڈرنے کی ضرورت نہیں، تمہیں پریشان ہونے کی ضرورت نہیں، تم اللہ کو یاد کرو اور ثابت قدم رہو، اللہ تبارک و تعالی تمہاری مدد فرمائے اور تم فلاح پانے والوں میں ہو جاؤ۔ ایک اور مقام پر فرمایا، فذکرونی اذکرکم واشکروا لی ولا تکفروا، تم میرا ذکر کرو میں تمہارا ذکر کروں۔ ایک ترجمہ یہ کہ تم مجھے یاد کرو میں تمہیں یاد کروں، اور ایک ترجمہ یہ کہ تم میرا چرچا کرو میں تمہارا چرچا کروں۔ واشکروا لی، اور میرا شکر کرو، یعنی جو نعمتیں میں نے تمہیں عطا کی ہیں، بے شمار نعمتیں جن کو تم گن نہیں سکتے، ان نعمتوں کے حصول پر میرا شکر کرو۔ ولا تکفرون، اور کفران نعمت نہ کرو۔ اللہ کی نعمتوں پر شکر کرنے کا طریقہ کیا ہے؟ ہم کہیں اے اللہ تیرا شکر ہے، تو نے ہمیں یہ تمام چیزیں عطا فرمائی، بلا شبہ یہ شکر ہے، آپ نے زبان سے شکر ادا کر دیا، جتنی نعمتیں عطا کی مولا تیرا کرم ہے، میں تیرا شکر ادا کرتا ہوں، تو نے مجھے یہ بے بہا نعمتیں مجھے عطا فرمائیں۔ لیکن اصل شکر یہ ہے کہ اس کی نعمتوں کو اسی کے مطابق استعمال کرنا، یہ اصل شکرانے نعمت۔ بات سمجھ رہے ہیں آپ؟ جو نعمت اس نے جس مقصد کے لیے دی ہے، اس کے حکم کے مطابق اسی مقصد کے لیے استعمال کرنا، یہ ہے شکرانے نعمت۔ اور کفران نعمت، یعنی ان نعمتوں کو جھٹلانا، شکر نہ کرنا، وہ یہ ہے کہ جو نعمت اللہ تعالی نے ہمیں دی، ہم اللہ تبارک و تعالی کے حکم کے خلاف عمل کریں، یہ کفران نعمت۔ یعنی کہ اللہ تبارک و تعالی کی نعمتوں پر شکر نہیں، اور جتنی نعمتیں اس نے ہمیں عطا فرمائیں محض اپنے کرم سے عطا فرمائیں، اس میں ہمارا کوئی دخل نہیں۔ حقیقت یہ ہے، آپ بتائیے کیا ہمارا کوئی دخل ہے؟ اب مثال کے طور پر، اس نے ہمیں آنکھ دی جس سے ہم دیکھتے ہیں، اس نے کان دیے جس سے ہم سنتے ہیں، اس نے زبان دی جس سے ہم بولتے ہیں کلام کرتے ہیں، اس نے ہاتھ دیے جس سے ہم پکڑتے ہیں، اس نے پیر دیے جس سے ہم چلتے ہیں، اس نے دماغ دیا جس سے ہم سوچتے سمجھتے ہیں۔ یہ ساری نعمتیں ہیں نا۔ اب ذرا سی دیر یہ سوچیں کہ اگر وہ آنکھ دیتا اور بصارت نہ دیتا، اگر وہ کان دیتا اور سماعت نہ دیتا، اگر وہ زبان دیتا اور قوت گویائی نہ دیتا، اگر وہ ہاتھ دیتا اور پکڑنے کی قوت نہ دیتا، اگر وہ پیر دیتا اور چلنے کی طاقت نہ دیتا، اگر وہ دماغ دیتا اور سوچنے سمجھنے کی صلاحیت نہ دیتا، تو ہم کیا کر سکتے؟ ہم کچھ کر سکتے؟ ہم کہتے نہیں، مولا آنکھ دے رہا ہے تو بصارت بھی دے، کان دے رہا ہے تو سماعت بھی دے، ہاتھ اور پیر دے رہا ہے تو پکڑنے اور چلنے کی قوت بھی دے۔ نہیں، یہ محض اس کا کرم ہے کہ اس نے حبیب پاک صلی اللہ علیہ وسلم کے صدقے میں جتنی چیزیں عطا فرمائیں وہ سب بالکل صحیح سلامت عطا ہے، نا اللہ کا کرم۔ لیکن افسوس یہ ہے، انسان نہ شکر ادا نہیں کرتا۔ صحت ہے، दौड़ रहे हैं, फिर रहे हैं, उछल रहे हैं, कूद रहे हैं, भाग रहे हैं, कोई शुक्र नहीं। और अगर खुदा ना खास्ता टांग टूट जाए तो भाग सकता है इंसान, तब उसको कदर होगी कि उस वक्त मैं किस तरह चलता था और आज मैं किस तरह चलता। और दूसरी बात, जो रब ये नेमतें अता करना जानता है वो छीनना भी जानता है, जो उसके दस्ते कुदरत में है। ये जरूरी नहीं कि तुम्हारी आंख में बसारत है तो हमेशा रहे, कान में समात है तो हमेशा रहे, जबान में कुव्वत गोयाई है तो हमेशा रहे, हाथों में और पैरों में पकड़ने या चलने की कुव्वत है तो हमेशा रहे। ये जरूरी नहीं, जिस खुदा ने ये अता की हैं वो इन नेमतों को लेना भी जानता। कुरान का वलाइन कफर तुम इन्ना अजाबी लशदीद, अगर तुम कुफर करोगे यानी कुफराने नेमत, तो फिर जान लो हमारा अजाब बड़ा सख्त, हमारा अजाब बड़ा सख्त। बार सूरत ये एक अलग एक टॉपिक है, हम गुफ्तगू कर रहे हैं जिक्र पर, अल्लाह तबारक व ताला के जिक्र की फजीलत। फज़कुरूनी अज़कुरुकुम, तुम मेरा जिक्र करो मैं तुम्हारा जिक्र करूं। नबी पाक अलैहिस्सलाम की हदीस शरीफ जिसका मफहूम यह है, हदीस तवील है, मैं सिर्फ उसका मफहूम बयान कर रहा हूं, हदीस के अल्फाज नहीं बयान कर रहा। सरकार ने फरमाया, खालिक कायनात फरमाता है, मेरा बंदा जिस तरह मुझे याद करता है मैं उसी तरह उसे याद करता हूं, वो तन्हाई में मुझे याद करता है मैं तन्हाई में याद करता हूं, वो मजमे में याद करता है मैं इससे बेहतर मजमे में उसे याद करता हूं। यह अल्लाह तबारक व तआला की करम नवाजी देखो। अच्छा, एक सवाल यह पैदा होता है, कुरान ने क्या कहा, फज़कुरूनी अज़कुरुकुम, तुम मेरा जिक्र करो मैं तुम्हारा जिक्र करूं, ये कहा ना। और अगर दूसरे तर्जुमा करेंगे, तुम मुझे याद करो मैं तुम्हें याद करूं। तो हम जो अल्लाह का जिक्र करते हैं उसका तरीका तो यह है, अल्लाहु अल्लाहु की ज़रब लगाएं, ला इलाहा इल्लल्लाह पढ़ें, इल्लल्लाहु पढ़ें, कुरान करीम की कोई आयत पढ़ें, अल्लाह का नाम लें, तब जिक्र होगा ना। बंदे तो इस तरह जिक्र करते हैं, लेकिन वो खालिक कायनात फरमाता है जिस तरह तुम जिक्र करोगे मैं भी तुम्हारा जिक्र करूंगा, तुम तन्हाई में करोगे मैं भी तन्हाई में करूंगा, तुम मजमे में करोगे मैं इससे बेहतर मजमे में तुम्हारा जिक्र करूंगा। अब हम अल्लाह का जिक्र करते हैं उसका नाम लेकर, तो अल्लाह हमारा जिक्र कैसे करता, क्या वो भी हमारा नाम लेता फरिश्तों की महफिल में या किसी और मजमे में, वो कैसे जिक्र करेगा। बंदों का जिक्र करना तो समझ में आता है कि भाई आप सब मिलकर बैठ गए, आपने अल्लाह का जिक्र कर लिया, ठीक है ना, एक जगह लोग बैठे एक मजलिस में एक महफिल में जिक्र हो गया। लेकिन अल्लाह फरमाता है तुम जिस तरह करोगे मैं भी तुम्हारा जिक्र उसी तरह करूं। उलमा इकराम ने फरमाया, अल्लाह के जिक्र करने का मतलब यह है, जब बंदा अल्लाह को याद करता है, उसका जिक्र करता है, उसकी पाकी, उसकी तमहीद, उसकी तकदीस बयान करता है, तस्बीह बयान करता है, खालिक कायनात खुश होता है, उसका जिक्र करना यह है कि वह उस बंदे की मोहब्बत लोगों के दिलों में पैदा कर देता है, उस बंदे की मोहब्बत लोगों के दिलों में पैदा कर देता है। फिर क्या है, उसके विसाल को हजार साल हो जाएं, फिर भी या गौसे आजम दस्तगीर लोग पुकार, 1100 साल हो जाएं, दाता गंजस अली हिजवेरी लोग पुकार रहे, 700 साल हो जाएं, या मंतु मशरफ समनानी लोग पुकार। ये उसी मोहब्बत का नतीजा है, उसी जिक्र का नतीजा है, ये बुजुर्गान दीन और ये कामिलीन जो करते रहे, ये रब को याद करते रहे, रब इनकी मोहब्बत लोगों के दिलों में पैदा कर, ये शान है अल्लाह तबारक व ताला के जिक्र की। एक और मकाम पर फरमाया, अला बिज़िक्रिल्लाह तत्मईन्नुल क़ुलूब, जान लो अल्लाह ही के जिक्र से दिलों को इत्मीनान मिलता है। कुरान कहता है, खूब अच्छी तरह जान लो समझ लो, तुम्हारे दिलों को इत्मीनान अगर मिलेगा सिर्फ और सिर्फ तुम्हारे रब के जिक्र से मिलेगा, और कोई चीज नहीं जो तुम्हारे कुलूब को दायमी सुकून चैन इत्मीनान अता कर सके। اب مثال آپ یہ دیکھیں، بعض دفعہ طبیعت گھبراتی ہے، انسان کہتے چلو کسی باغ میں ہو کر آ جاؤ، کہیں سیر و تفریح کے لیے چلا جاؤ، جب تک وہ سیر و تفریح کر رہا ہے اس کا دل لگا ہو، سکون مل گیا، جب واپس آیا پھر وہی بے سکون، کسی اور مقام پر چلا گیا جب تک وہاں ہے سکون ہے، واپس آیا پھر وہی بے سکون۔ کیا مطلب؟ دنیاوی جتنی چیزیں ہیں یہ آپ کے دل کو سکون دے سکتی ہیں، لیکن وقتی طور پر، لمیٹڈ ٹائم پر۔ جتنی دیر آپ وہاں ہیں، وہ منظر آپ دیکھ رہے ہیں، اس محفل میں ہیں، یا اس جگہ آپ گھوم پھر رہے ہیں، اس باغ میں ہیں، آپ کے دل کو سکون ہے، اور جب واپس آئیں پھر وہی بے چینی بے قراری پھر پیدا ہو۔ اس سکون کے خاطر انسان گھوم رہا ہے، یہ سکون جو ہے نا بہت بڑی چیز ہے، سکون اطمینان بہت بڑی چیز ہے۔ ہم سمجھتے ہیں پیسہ زیادہ آ جائے تو سکون ہو جائے، ہم بہت بڑے ایک محل میں آرام کر لیں تب سکون ہو جائے، ہم اے سی والے کمروں میں سو جائیں تب سکون ہو جائے۔ ارے ایسے ایسے لوگ اس دنیا میں آج بھی موجود ہیں کہ نرم گداز گدوں پر سوتے ہیں تب بھی نیند نہیں آتی، اے سی والے کمرے میں سو رہے ہیں تب بھی نیند نہیں آتی، مال و دولت ہے، کروڑوں کے مالک ہیں تب بھی نیند نہیں۔ کیا فائدہ اسی دولت کا؟ اور ایک غریب ہے جو درخت کے نیچے سو رہا ہے بے خبر، آرام سے سو، اس کو نہ فکر ہے، نہ وہاں پر اے سی ہے، نہ کچھ ہے، گرمی ہے، ہوا چل رہی ہے، قدرتی درخت کے نیچے سو رہا۔ کہنے کا مقصد یہ ہے کہ دل کو حقیقی اطمینان سکون نہ دولت دے سکتی ہے، نہ شہرت دے سکتی ہے، نہ عمارت دے سکتی ہے، نہ عہدہ اور منصب دے سکتا ہے۔ اصل حقیقی سکون اگر دلوں کو مل سکتا ہے تو صرف اللہ کے ذکر سے مل سکتا ہے۔ یہ قرآن کا اٹل فیصلہ ہے، الا بذکر اللہ تطمئن القلوب، جان لو دلوں کا اطمینان اللہ ہی کے ذکر میں ہے، دلوں کا اطمینان اللہ ہی کے ذکر میں۔ یہی وجہ ہے کہ بزرگان دین اولیاء کاملین، جو ان کو سکون تھا وہ کسی کو نہیں۔ ایک بزرگ تھے، تجارت کیا کرتے تھے، پانی کے جہاز میں مال ادھر سے ادھر جاتا تھا، یعنی ایک ملک سے دوسرے ملک، وہاں بیچا وہاں سے خریدا تو پھر ادھر بیٹھے ہیں، اللہ کا ذکر مصروف ہے، مسلسل قلب جاری ہے، ذکر ہو رہا۔ خبر آئی آپ کا جو مال اس جہاز میں فلاں ملک گیا تھا، راستے میں جہاز ڈوب گیا، سارا مال غرق ہو گیا۔ اب پورا جہاز ڈوب جائے، مال غرق ہو جائے، کتنا نقصان، زبان سے کچھ نہیں کہا، اپنی گردن جھکائی قلب کی طرف، آنکھیں بند کی، اور اس کے بعد گردن اٹھائی، کہا شکر الحمدللہ۔ مریدین نے دیکھا، عجیب بات ہے، نقصان کی خبر ملی، حضرت فرما رہے الحمدللہ، شکر ادا کر، خاموش ہو گئے۔ وقت گزرتا گیا، کئی دن گزرے، ایک ہفتہ، دو ہفتہ، پھر وہاں سے کوئی قاصد آیا، اس نے کہا حضور وہ جو پہلے والی خبر ملی تھی وہ غلط ہے، جہاز ڈوبا نہیں ہے، وہ کوئی اور جہاز ڈوبا تھا، آپ کا مال منزل مقصود پر پہنچ گیا ہے اور آپ کو اتنا نفع کثیر حاصل ہوا۔ پھر کچھ نہیں کہا، گردن جھکائی، قلب کی طرف دیکھا، اور پھر گردن اٹھائی، الحمدللہ۔ اب مریدین پریشان ہوئے، حضور یہ کیا بات، نقصان کی خبر ملی تو الحمدللہ، نفع کی خبر ملی تو الحمدللہ، یہ کیا وجہ ہے، یہ بات سمجھ میں نہیں آئی۔ فرمایا سنو، میں نے الحمدللہ نقصان یا نفع پر نہیں کہا، پھر کس بات پر کہا؟ کا اصل بات یہ ہے، میرا دل جو ہے نا، یہ قلب، یہ ہما وقت اللہ کی یاد میں مصروف رہتا، ہما وقت کوئی لمحہ اس کی یاد سے خالی نہیں۔ تو جب مجھے خبر ملی کہ جہاز ڈوب گیا، اتنا نقصان ہو گیا، میں نے فوراً دل کی طرف توجہ کی، کہیں ایسا تو نہیں کہ اس غم کی وجہ سے میرا دل یاد الہی سے غافل ہو گیا۔ لیکن جب میں نے دیکھا وہ بدستور اللہ کی یاد میں مصروف، मैंने उसकी याद में मसरूफ होने पर मैंने कहा अल्हम्दुलिल्लाह, मौला तेरा करम है कि मेरा दिल तेरी याद से गाफिल नहीं हुआ, नुकसान की खबर सुनने के बावजूद भी याद में मसरूफ है। और फिर जब दोबारा खबर मिली कि नुकसान नहीं हुआ, नफा कसीर हुआ, जहाज मंजिल मकसूद पर पहुंच गया, फिर मैंने अपने दिल की तरफ देखा, ऐसा तो नहीं कि इस खुशी में अल्लाह की याद से गाफिल हो गया हो। जब मैंने देखा अल्हम्दुलिल्लाह वो याद में मसरूफ, इस वजह से मैंने अल्लाह का शुक्र अदा किया और कहा अल्हम्दुलिल्लाह मौला तेरा करम है कि मेरा दिल अब भी तेरी याद में मसरूफ है, मशगूल। ये है इन बुजुर्गान दीन और औलिया कामिलीन की शान, जो अल्लाह का जिक्र करते हैं अल्लाह तबारक व ताला उन्हें दरजात मरातिब अता फरमाता। कुरान करीम की बहुत सी आयात अल्लाह तबारक व ताला के जिक्र की फजीलत में वारिद हुई हैं, हमने सिर्फ चंद आयतें आपके सामने पेश की इख्तिसार के साथ। अब आइए अहादीस की रोशनी में देखें कि हमारे आका मौला सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह के जिक्र की फजीलत में क्या बयान फरमाया। उम्मुल मोमिनीन हजरत आयशा सिद्दीका रजी अल्लाह ताला अन्हा इस हदीस को रिवायत करती हैं, कंजुल उम्मान शरीफ की हदीस। फरमाती है नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया, इंसान जिस चीज से मोहब्बत करता है कसरत के साथ उसका जिक्र करता। और यह हकीकत आप देखें, जिससे मोहब्बत होगी ना उसका जिक्र हो। पता ही चला कि जो इंसान कसरत के साथ अल्लाह का जिक्र करेगा यकीनन उसके दिल में अल्लाह की मोहब्बत भी होगी। अगर मोहब्बत ना हो तो कसरत से जिक्र कैसे हो। उसका कसरत से जिक्र करना इस बात की दलील है कि उस बंदे के दिल में रब की मोहब्बत रासिख हो चुकी है, इसीलिए वह उठते बैठते चलते फिरते खाते पीते सोते जागते हर वक्त अल्लाह का जिक्र करता। दूसरी हदीस हजरत अबू उमामा बाहिली रजी अल्लाह ताला अन्हु इसको रिवायत करते हैं, तिर्मिजी शरीफ की हदीस। फरमाते हैं कि नबी पाक अलैहिस्सलातु वस्सलाम ने इरशाद फरमाया, जो शख्स बावजू होकर अपने बिस्तर पर लेटे, ये बड़े गौर से सुने और ये बहुत आसान काम है, हम सब कर सकते हैं लेकिन फजीलत बहुत है। सरकार ने फरमाया, जो शख्स बावजू होकर अपने बिस्तर पर लेटे और नींद आने तक जिक्र इलाही में मशगूल रहे, नींद आने तक जिक्र इलाही में मशगूल रहे, वो रात की जिस घड़ी में अल्लाह तबारक व ताला से दुनिया और आखिरत की भलाई मांगेगा अल्लाह ताला जरूर अता फरमाता। कितना आसान काम है, कोई आपको मुशक्कत नहीं करनी, कोई मेहनत नहीं करनी, वुजू करें और बिस्तर पर लेट, वुजू करें बिस्तर पर लेट जाएं और जब तक नींद ना आए अल्लाह का जिक्र करते रहे, उसे याद करते रहे। सरकार ने फरमाया, इस हालत में जो बिस्तर पर लेटता है वो रात के किसी हिस्से में जिस घड़ी भी अल्लाह तबारक व ताला से दुनिया और आखिरत की भलाई चाहेगा रब उसे जरूर अता फरमाता। यह है बावजू रहने की फजीलत। इसीलिए बुजुर्गान दीन औलिया कामिलीन हमेशा बावजू रहते थे, हमेशा। और अहले तरीकत और अहले मोहब्बत को चाहिए कि हमेशा बावजू रहें। उसमें दो फायदे होंगे, फायदे तो बहुत सारे लेकिन मैं सिर्फ दो बता रहा हूं। एक तो ये कि वजू करने से इंसान का जहन पाक हो जाता है, उसके ख्यालात पाकीजा होता है, शैतान दूर हो जाता है, और वजू करने से गुनाह तो वैसे ही झड़ जाता। सरकार के हदीस शरीफ जिसका मफहूम यह है कि बंदे ने हाथ धोए तो उसके हाथों के गुनाह झड़ गए, उसने कुल्ली की तो मुंह के गुनाह झड़ गए, उसने चेहरे पे पानी डाला चेहरे के गुनाह झड़ गए, हाथों को धोया हाथों के गुनाह झड़ गए, पैरों को धोया पैरों के गुनाह झड़ गए। गुनाहों से पाक और साफ होकर रब की बारगाह में नमाज अदा करने के लिए तैयार। कितनी आसान चीज, वजू करने में कोई मुशक्कत है, कोई परेशानी, कहीं दूर से पानी लेके आना, कुछ नहीं, हर वक्त पानी मौजूद है। तो इसलिए कोशिश करें कि जब भी आप हाजत जरूरिया से फारिग हो फौरन वुजू कर लें, پاک اور صاف رہیں، اور اس حدیث شریف کے مطابق اگر وضو کر کے بستر پر لیٹیں گے۔ سرکار نے فرمایا، رات میں جس گھڑی یہ بندہ دنیا اور آخرت کی بھلا ہی چاہے گا، اللہ اسے عطا فرمائے۔ تیسری حدیث، حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ اس کو روایت کرتے ہیں، مسند امام احمد میں یہ موجود ہے۔ فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، اللہ کا ذکر اتنی کثرت سے کیا کرو کہ لوگ تمہیں دیوانہ سمجھیں، لوگ تمہیں دیوانہ سمجھیں۔ اتنی کثرت سے اللہ کا ذکر کرو، کیا مطلب؟ اٹھتے بیٹھتے، چلتے پھرتے، سوتے جاگتے، لیٹتے، ہر وقت ہر لمحے اللہ کا ذکر کرو۔ لوگ کہیں ارے یہ تو دیوانہ، یہ تو مجنون، اتنی کثرت سے اللہ کا ذکر کرو۔ یہی وجہ ہے کہ بزرگان دین اولیاء کاملین کثرت کے ساتھ اللہ تبارک و تعالیٰ کا ذکر کرتے تھے۔ چوتھی حدیث، حضرت معاذ بن جبل رضی اللہ تعالیٰ عنہ اس حدیث کو روایت کرتے ہیں، یہ بھی مسند امام احمد میں موجود ہے۔ فرماتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے ارشاد فرمایا، انہوں نے سوال کیا، حضرت معاذ بن جبل رضی اللہ تعالیٰ عنہ نے سرکار سے سوال کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، افضل ایمان کیا ہے؟ افضل ایمان کے بارے میں سوال کر رہے ہیں، افضل ایمان کیا ہے؟ اب سرکار کا جواب سنیں۔ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، افضل ایمان یہ ہے کہ تو اللہ کے لیے محبت کرے، اللہ کے لیے بغض رکھے، اور اپنی زبان کو اللہ کے ذکر میں مشغول رکھے۔ افضل ایمان، بات سمجھ میں آئی؟ اللہ کے لیے محبت کرے، یعنی اپنی ذات کے لیے نہیں، اللہ کے لیے، کسی سے نفرت بغض، اللہ کے لیے، اور اپنی زبان کو مسلسل اللہ کے ذکر میں مشغول رکھے، یہ افضل ایمان۔ اور دوسری حدیث حضرت معاذ بن جبل رضی اللہ تعالیٰ عنہ سے، انہی سے مروی ہے، فرماتے ہیں، میں نے سوال کیا، بلکہ آخری وصیت جس پر میں نے حضور علیہ الصلوۃ والسلام سے میں جدا ہوا، یعنی یہ میں سننے کے بعد پھر میں سرکار کے پاس سے میں چلا گیا، فرماتے ہیں وہ آخری وصیت کیا تھی؟ میں نے پوچھا، ای الاعمال احب الی اللہ، یا رسول اللہ صلی اللہ علیہ وسلم، اعمال میں کون سا عمل اللہ تعالی کو زیادہ محبوب ہے؟ یہ جتنے بھی اعمال ہیں نا، اس میں کون سا عمل ہے جو اللہ تعالی کو زیادہ محبوب ہے؟ سرکار دو عالم علیہ الصلوۃ والسلام نے فرمایا، ان تموت ولسانک رطب من ذکر اللہ، تجھے اس حال میں موت آئے کہ تیری زبان اللہ کے ذکر سے تر ہو۔ اور یہ کب ہوگا؟ جب ہم مسلسل ذکر کریں۔ ایسے تو نہیں کہ ہم جھوٹ بولتے رہیں، غیبت کرتے رہیں، چگلی کھاتے رہیں، اپنی زبان سے فحش گوئی کرتے رہیں، لوگوں کو برا بھلا کہتے رہیں، دل دکھاتے رہیں، اور پھر ہم سوچیں کہ جب ہم مرے تو ہماری زبان پہ ذکر الہی جاری ہو؟ ایسا نہیں ہو سکتا۔ اگر یہ چاہتے ہو کہ موت کے وقت تمہاری زبان پر ذکر الہی جاری ہو، تو اسی زندگی میں ہر وقت ہر لمحے اس زبان کو اللہ کے ذکر میں مصروف رکھو۔ جب یہ زبان مصروف رہے گی، خود بخود موت کے وقت اللہ کا ذکر جاری ہو جائے گا، خود بخود موت کے وقت اللہ کا ذکر جاری ہو جائے گا۔ اور یہ حقیقت ہے، یہ ایسے نہیں کہ میں نے ایسے ہی جوش خطابت میں کہہ دیا، اس کا آپ پریکٹیکل کر سکتے ہیں۔ آپ دیکھیں، جو آدمی کثرت سے جو لفظ استعمال کرتا ہے یا جس ماحول میں رہتا ہے، لاشعوری طور پر اس کی زبان سے وہی جملے نکلتے ہیں۔ مثلا کوئی آدمی بے ہوش ہو جائے، اب جب اس کو ہوش آئے گا نا، خود بخود ایسے جملے اس کی زبان سے نکلنے شروع ہو جائیں۔ ایک صاحب میرے پاس آئے، کہنے لگے، بھائی کو کوئی چوٹ لگ گئی، ایکسیڈنٹ ہو گیا، حادثہ ہو گیا، ڈاکٹر نے بے ہوش کر دیا۔ جب یہ ہوش میں آیا تو اتنی گالیاں دے رہا تھا، اتنی گالیاں، وہ ڈاکٹر تنگ آ گئے، یار یہ اس کو روکو، کیا مصیبت ہے، کیا ہوا اس نے، کیا یہ گالیاں دیتا ہے؟ कहने हाँ भाई इसका काम ही ऐसे, ये सारा दिन ये अपने नौकरों को गालियां देता। अब जब होश आया तो लाशाऊरी तौर पर वो ही चीज जबान से निकल रही। बात समझ रहे? जो आदमी मुसलसल जो करता है वो ही जबान से निकलता। तो जो अपनी जबान को अल्लाह के जिक्र में मसरूफ रखता है, लाशाऊरी तौर पर अल्लाह का जिक्र ही उसकी जबान से निकले। तो अगर हम चाहते हैं कि मौत के वक्त अल्लाह तबारक व ताला का जिक्र हमारी जबान से जारी हो, तो इसी जिंदगी में अपनी जबान को उसके जिक्र में मशगूल कर। सरकार ने फरमाया आमाल में से अफजल ये है जो अल्लाह को ज्यादा महबूब है कि तुझे इस हाल में मौत आई कि तेरी जबान अल्लाह के जिक्र से तर हो। और जिक्र से तर होने का मकसद ये कि वो जबान पर जिक्र जारी हो। तो वो जिक्र इसी तरह जारी होगा कि जब हम मुसलसल अल्लाह तबारक व ताला का जिक्र इस जिंदगी में करते रहे। मुसलमान की जिंदगी की इब्तिदा ही अल्लाह के जिक्र से। आप देखिए जब बच्चा पैदा होता है सबसे पहले हम क्या करते हैं, उसके कान में अजान देते हैं। यह क़यामत क्या करते हैं? अजान देते हैं। माइक लगा के देते हो या वैसे ही चलो माइक नहीं लगाना, वैसे ही माइक पे पाबंदी। अजान क्यों दी जाती है, मकसद क्या है? मकसद यह है कि वो दुनिया में आया है, उसके कान में अल्लाह का नाम उसका जिक्र चला जाए और उसको पता चल जाए मैं मुसलमान के घर में पैदा हुआ, मैं मुसलमान के घर में पैदा हुआ हूं। तो पहला काम क्या हुआ? अल्लाह का जिक्र कान, सबसे पहला काम। अच्छा जब पैदा होते हैं तो अजान दी जाती है और जब मरते हैं तब नमाज पढ़ाई जाती। अच्छा दाएं कान में अजान और बाएं कान में इकामत, क्यों? नमाज का यही तरीका है ना, पहले अजान होती है उसके बाद इकामत होती है और फिर आखिर में जमात खड़ी हो जाती। इंसान की जिंदगी बस इतनी है जितने अजान और नमाज के दरमियान का वक्फा। गौर करो, खाली के कायनात ने बता दिया बस इतनी तुम्हारी जिंदगी है। अजान हो गई, इकामत भी हो गई, अब जमात तैयार है। इकामत का क्या मकसद है? इसीलिए इकामत होती है ना कि जमात तैयार है, जितने लोग हैं सब पहुंच जाएं। तो तुम्हारे कान में अजान हो चुकी, दूसरे कान में इकामत हो चुकी, अब जमात तैयार है, किसी भी वक्त बुलावा आएगा जमात हो जाएगी। हकीकत है ना, जब मरे नमाज हो गई, अजान पहले हो चुकी। जो नमाज होती है इसकी अजान पहले ही हो चुकी थी। तो इंसान की जिंदगी की इब्तिदा अल्लाह के जिक्र से। अच्छा फिर जिंदगी की इब्तिदा भी और दिन की इब्तिदा भी अल्लाह के जिक्र से। फजर की नमाज कब है? दोपहर में। दोपहर में होती है फजर? इतवार को तो शायद दोपहर में ही होती हो, कोई उठता ही नहीं। 12 बजे 1 बजे उठते, किसी से पूछो खाना कर ली, नाश्ता ही अभी किया है तो खाना तो फिर बात। जाहिर है छुट्टी का दिन है, आराम से उठेंगे। नमाज वमाज तो जब सब कामों की छुट्टी तो नमाज की भी छुट्टी, आराम से सो रहे हैं साहब बाद, और उठने की जरूरत ही नहीं, ना वजू करने की ना मुंह धोने की, शेरों के मुंह ही नहीं धुलते। 12-1 बजे उठो। हालांकि दिन की इब्तिदा ही अल्लाह के जिक्र से, फजर की नमाज से इब्तिदा है ना। अब देखो अल्लाह ताला ने कैसा इंतजाम किया, इब्तिदा भी जिक्र से, इंतहा भी जिक्र से। मगरिब की नमाज कब? सूरज गुरूब हो रहा, मगरिब का वक्त शुरू, और सूरज तुलू हो रहा है उससे पहले फजर की नमाज। खालिक कायनात ने बता दिया दिन की इब्तिदा भी मेरे जिक्र से, इंतहा भी मेरे जिक्र पे, दरमियान में भी मेरा जिक्र, हर वक्त मेरा जिक्र, ताकि बरकत ही बरकत रहे, रहमत ही रहमत। जब पैदा हुए अजान हो, इकामत हो गई, 4 साल के हुए बिस्मिल्लाह हो गई, तस्मिया खानी हो गई, तालीम की इब्तिदा हो, अल्लाह के जिक्र चलते रहे। कोई 10 साल, कोई 20 साल, कोई 50 साल, कोई 60 साल, जिसकी जैसी उम्र। अच्छा, फिर एक दिन में 5 दफा अल्लाह का जिक्र कान में आवाज जा रही है, अल्लाहु अकबर, अल्लाह सबसे बड़ा है, अल्लाहु अकबर, अल्लाह सबसे, हय्या अल फलाह, हय्या अल सलाह, आओ फलाह की तरफ, आओ कामयाबी की तरफ, बुलाया जा रहा, पुकार कर। इसीलिए मैं ये कहता हूं, पूरी दुनिया में जितने भी हैं, जो जिस शोबे से ताल्लुक रखता है वो उस शोबे में कामयाबी चाहता है, यह हकीकत है। एक आदमी डॉक्टर है वो उसमें कामयाबी चाहता है, इंजीनियर है वो उसमें कामयाबी चाहता है, कोई वकील है तो उसमें कामयाबी चाहता है। जो जिंदगी के जिस शोबे से ताल्लुक रखता है वो चाहता है मैं कामयाब हो जाऊं। एक तालिबे इल्म है, उसने इम्तिहान दिया, चाहता है कामयाब हो जाऊं। एक नौजवान है, उसने नौकरी के लिए इंटरव्यू दिया, वो चाहता है कामयाब हो जाऊं। एक ताजिर है, बिजनेसमैन है, उसने कारोबार किया, वो चाहता है कामयाब हो जाऊं। सब चाहते हैं ना, जिसका जैसा ताल्लुक है, जैसा काम है, जैसा प्रोफेशन है, वो उसमें कामयाबी चाहता है। लेकिन कितने अफसोस की बात है, ये पूरी दुनिया में कामयाबी चाहने वाले, जिंदगी के मुख्तलिफ शोबों से ताल्लुक रखने वाले और उनमें कामयाबी चाहने वाले, जब कामयाबी देने वाला पुकार कर बुला रहा है आओ कामयाबी की तरफ, तो ये कामयाबी हासिल करने वाले सो रहे। हकीकत है ना, फजर के वक्त अजान होती है, हय्याल अल फला, आओ कामयाबी की तरफ, और जो कामयाबी हासिल करने वाले सो रहे, ख्वाब खरगोश के मजे ले रहे, कोई 11 बजे उठ रहा है तो कोई 12 बजे, कोई 1 बजे। कामयाबी कैसे मिलेगी? जिस वक्त मस्जिद से अजान की आवाज आ जाए, नींद को छोड़ दो, बिस्तरों को छोड़ दो, वुजू करके अल्लाह की बारगाह में पहुंच जाओ, और अगर उसकी आवाज पर जो कामयाबी के लिए बुला रहा है लब्बे कहा और अल्लाह के घर में पहुंच गए, देखो कैसी कामयाबी मिलेगी। हकीकत में कामयाबी मिलेगी। क्यों? कामयाबी देने वाली जात अल्लाह तबारक बता दे। हम समझते ये दुनिया वाले कामयाबी देंगे, ये टीचर को थोड़े से पैसे दे दो ये मुझे कामयाब कर दे, ये अफसर से सिफारिश करा लो तो मेरी नौकरी हो जाए, मैं कामयाब हो जाऊं। इन तमाम को छोड़ कर उस एक जात को पुकारो, उससे मदद मांगो, उससे कामयाबी मांगो, ये दुनिया वाले खुद ब खुद मेहरबान होंगे, कामयाबी ही कामयाब। और ये जो कामयाबी देंगे वो तो सिर्फ दुनिया की कामयाबी होगी, खालिक कायनात जो कामयाबी देगा वो दुनिया और आखिरत दोनों की कामयाबी, दुनिया और आखिरत दोनों की कामयाबी होगी। इसलिए गुज़िश्ता साल भी मैंने कहा और शायद उससे पहले भी कहा होगा, मैं पूरे दावे के साथ ये कहता हूं कि जितने लोग परेशान हैं किसी भी मसले की वजह से हों, अगर सब के सब पाबंदी के साथ फजर की नमाज मस्जिद में अदा करने लगे, मैं पूरे दावे से कहता हूं आधे से ज्यादा परेशानियां खुद ब खुद दूर हो गई। ये फैक्ट है, हकीकत। अल्लाह रब्बुल आलमीन की रहमत नाजिल होगी, करम होगा, परेशानियां दूर हो जाएंगी, बीमारियां दूर हो जाएंगी, मुसीबतें दूर हो जाएंगी। जब रिजक बटने का टाइम है, जब फरिश्ते रहमतें लेकर उतर रहे हैं तो हम सो रहे हैं, और बाद में जब हम उठे 10 बजे 11 बजे, फिर फरिश्ते तुम्हारे लिए 11 बजे तक बैठेंगे कि अभी ये उठ जाए तब मैं इनको रहमतें दूं। फरिश्ते 12 बजे तक बैठेंगे कि इतवार के दिन हजरत ये 12 बजे उठेंगे तो तब इन पर रहमतें नाजिल करें। नहीं, फरिश्ते अपनी टाइम के पाबंद है। हदीस शरीफ के मुताबिक फजर और असर में फरिश्ते रहमतें लेकर नाजिल होते, जो मौजूद है वो मुस्तफीद हो जाता है, जो नहीं है महरूम हो जाता है। इसलिए अगर हम आज से अहद कर ले कि इंशाअल्लाह कल से फजर पाबंदी के साथ पढ़ेंगे, पढ़ेंगे या नहीं पढ़ेंगे सबका इरादा नहीं है मेरे ख्याल से, इंशाअल्लाह ठीक है, अल्लाह तबारक व तआला हम सबको ये तौफीक अता फरमाए। हकीकत है कि फिर आप देखें, आप पाबंदी करके देखें, अल्लाह रब्बुल आलमीन कितनी रहमतें नाजिल करता है। उसी के हुक्म पर, उसी की रजा पर सबकी रजा मकूफ। इन सबको राजी करने की जरूरत नहीं है, उस एक जात को राजी कर लो, सब कायनात राजी हो। हम दुनिया वालों को राजी करते रहे, गौसे आजम अल्लाह को राजी करते रहे, सुल्तान अल हिंद गरीब नवाज अल्लाह को राजी करते रहे, दाता कनबख अली हिजवेरी अल्लाह को राजी करते रहे, मुजद्दिद अल्फिसानी अल्लाह को राजी करते रहे, महबूब इलाही सुल्तान अल मशाइख निजामुद्दीन औलिया अल्लाह को राजी करते रहे, बाबा फरीद अल्लाह को राजी करते रहे, मखदूम अशरफ जहांगीर समनानी अल्लाह को राजी करते रहे, अल्लाह उनसे राजी हो गया, पूरी कायनात राजी हो गई उसकी रजा पर, सबकी रजा मौकूफ। इस नुक्ते को समझा इन बुजुर्गान दीन औलिया का, मैं हम वक्त उसका जिक्र करते रहे। अब जब ये जिक्र करते हैं, अब आप ये कहेंगे हम जिक्र करें कैसे, जिक्र की भी कई सूरतें हैं ना, एक तो पांच वक्त नमाज ये उसी का जिक्र है, उसी की इबादत है, उसी की तारीफ, ठीक है। अब पांच वक्त नमाज के अलावा जो औराद और वजाइफ हैं ये भी उसी का जिक्र है, नवाफिल हैं ये भी उसी का जिक्र है, जितनी चीजें इसके अलावा हैं ये सब अल्लाह का जिक्र। और जब इंसान ये जिक्र करता है, फरिश्ते नाजिल होकर उसके साथ जिक्र करते। हदीस शरीफ में आया, उसका मफहूम ये है, हदीस शरीफ तवील है, मैं सिर्फ मफहूम बयान कर रहा हूं। नबी पाक अलैहिस्सलाम ने फरमाया, आसमान से फरिश्ते नाजिल होते हैं, सयाही करते हैं जमीन पर, सयाही के माना घूमते हैं पूरी रूए जमीन पर, अल्लाह के जिक्र करने वालों को ढूंढते हैं, और जहां कुछ लोग बैठे अल्लाह का जिक्र कर रहे होते हैं वहीं पर वो फरिश्ते नाजिल होते हैं, रहमतें लेकर बरकतें लेकर नाजिल होते हैं, उनके साथ जिक्र करते हैं और जिक्र करके फिर वापस रब की तरफ जाते हैं। खालिक कायनात पूछता है, कैफा तरक तुम इबादी, तुमने मेरे बंदों को किस हाल में छोड़ा। देखो अल्लाह की शान, क्या अल्लाह को नहीं पता बंदे किस हाल में, पता है या नहीं, लेकिन वो फिर पूछ रहा है, कैफा तरक तुम इबादी, तुमने मेरे बंदों को किस हाल में छोड़ा। अब इस सिलसिले में दो रिवायत है, एक रिवायत में आया फरिश्ते कहेंगे, मौला इस हाल में छोड़ा कि वो तुझे याद कर रहे थे, तेरा जिक्र कर रहे थे, तेरी तारीफ बयान कर रहे थे, क्या उन्होंने मुझे देखा है, नहीं मौला तुझे देखा नहीं, बगैर देखे तेरी तारीफ कर रहे, अगर देख लेते तब क्या करते, जब बगैर देखे तारीफ कर रहे हैं तो मुझे देख लेते तब मेरे बंदे क्या करते। ये कलाम हो रहा है फरिश्तों के साथ, खालिक कायनात खुद कलाम फरमा रहा। अब क्या हुआ, खालिक कायनात फरमाएगा, मुझे अपनी इज्जत और जलाल की कसम, वो जितने जिक्र करने वाले थे मैंने सबको बख्श दिया, सबको मैंने बख्श दिया, माफ कर दिया। फरिश्ते करेंगे, मौला उनमें एक आदमी ऐसा भी था जो जिक्र करने की नियत से नहीं आया था, वो तो वहां से गुजर रहा था, उसने देखा कि लोग बैठे जिक्र कर रहे हैं, वो भी बैठ गए, नियत नहीं थी कि मैं जाऊंगा, कुछ लोग तो आते हैं ना नियत, कुछ ने देखा हां भाई ये लोग बैठे चलो मैं भी बैठ जाऊं, तो फरिश्ते करेंगे मौला तुमने सबको बख्श दिया, तो उन्हें कहा ना मैंने सबको बख्श दिया, तो उनमें एक ऐसा था जो जिक्र की नियत से नहीं आया था, वो तो गुजर रहा था, उसने देखा वो बैठ गया। खालिक कायनात फरमाएगा, ऐ फरिश्तों वो जिक्र की नियत से नहीं आया लेकिन बैठा तो उन्हीं में था, मैंने इनको बख्शा उसको भी बख्शा। यह है सोबत का असर, नेक लोगों की सोबत में बैठना ये इस तरह फायदा होता है, आदमी गुजर रहा है उसने देखा महफिल हो रही है चलो मैं भी बैठ जाऊं, तो जो अनवार व तजल्लियात जो रहमतें जो बरकतें उस महफिल पर नाजिल होंगी, जो भी वहां आकर बैठेगा वो भी फैजियाब होगा। खालिक कायनात की रहमत ऐसे नहीं है कि सिर्फ नेकोकारों पर है, बदकारों को हटा दो, इन पर नाजिल हो उन पर ना हो। अरे वो कहते हैं वरहमती वसीयत कुल शय, मेरी रहमत हर शय पर हावी है, हर शय से ज्यादा वसी। आज की मिसाल आसमान की बारिश, आसमान की बारिश देखी ना, देखी आसमान की बारिश, अरे देख किसी ने देखी नहीं, कारदर मीठा दरबार इतनी तबाही हो गई, किसी ने देखी घरों में पानी घुस गया, अंडरपास सारे भर गए, देखे नहीं किसी ने? आसमान से जब बारिश होती है आप उसके अंदर दो प्याले रखें, एक साफ और एक गंदा, दोनों भरेंगे, या जो साफ है सिर्फ वो भरेगा, जो गंदा है वो नहीं भरेगा? ऐसा हो सकता है? नहीं। जब बरसेगी तो यकसा बरसेगी। हजरत अली शेरे खुदा रजी अल्लाह तआला ने से किसी ने सवाल किया, ए अली ये बताइए जब रहमतें नाजिल होती हैं तो सिर्फ नेकोकारों पर या बदकारों पर भी? फरमाया दो बर्तन लेकर आओ, एक साफ हो और एक नजीस हो, नापाक हो। दोनों बर्तन लाए, कहा ये दोनों बारिश में रख दो। अब बताओ एक भरेगा या दोनों भरेंगे? कहा हुजूर जब बारिश होगी तो दोनों भरेंगे। कहा यही मिसाल रहमत खुदाबंदी की, यही मिसाल रहमत खुदाबंदी की है कि नेक लोगों में अगर बदकार आकर बैठ जाएं, ये नहीं हो सकता कि रहमत खुदाबंदी सिर्फ नेकों पर बरसे बदकारों पर ना बरसे। अरे उसकी शान ये है जब वो रहमत नाजिल फरमाता है और बख्शीश का ऐलान फरमाता है तो जो नेकोकार हैं वो भी फैजयाब होते हैं, जो बदकार हैं वो भी फैजयाब। ये है सोहबत का असर। इसीलिए कहते हैं नेक लोगों की सोहबत में बैठो, अच्छों की सोहबत इंसान को अच्छा बनाती है, बुरों की सोहबत बुरा बना। तो अल्लाह तबारक व तआला के ये नेक और बरगुजीदा बंदे हम वक्त अल्लाह का जिक्र करते हैं। हदीस शरीफ में आया नबी पाक अलैहिस्सलाम ने इरशाद फरमाया, अना जलीसो मन ज़करनी। सरकार ने फरमाया, अल्लाह तबारक व तआला फरमाता है जो बंदा मेरा जिक्र करता है मैं उसके पास बैठा होता हूं। अब आप गौर करें, जलीस के माना बैठना, आना जलीस हो मन ज़करनी, जो मेरा जिक्र करता है। क्या तर्जुमा हुआ? जो मेरा जिक्र करता है मैं उसके पास बैठा होता हूं। अब ये बताइए क्या अल्लाह तबारक व तआला माज़ अल्लाह बैठता है? वो बैठने से पाक, उठने बैठने से पाक है, चलने फिरने से पाक है, खाने पीने से पाक है, सोने जागने से पाक है। अरे सोना जागना उठना बैठना खड़ा होना चलना ये तो मखलूक की सिफात है, और वो खालिक है। वो ना बैठता है ना खड़ा होता है ना सोता है ना जागता है, ये तमाम चीजें मखलूक के लिए हैं, वो खालिक है, इन तमाम चीजों से पाक है। तो जब वो बैठता नहीं तो वो क्यों कहता है आना जलीस मन ज़करनी, जो मेरा जिक्र करे मैं उसके पास बैठा होता हूं? वो क्यों कह रहा? वो बता रहा है जो मेरा जिक्र करता है मैं उसे अपना कुर्ब इस तरह अता करता हूं कि गोया मैं उसके पास ही बैठा। ये है इसका मतलब, अपना कुर्ब इस तरह अता करता हूं कि गोया मैं उसके पास ही बैठा हूं। अब यदि शरीफ आपने सुन ली, अब आगे सुनिए हदीस शरीफ का मफहूम क्या है। जो अल्लाह का जिक्र करता है अल्लाह फरमाता है मैं उसके पास बैठा होता हूं, यानी अपना कुर्ब ऐसे अता करता हूं कि जैसे मैं पास ही हूं। ठीक है ना, ये फैक्ट है, हकीकत है। अब जो भी अल्लाह का जिक्र करेगा वो अल्लाह का मुकर्रब होगा, मुकर्रब होगा यानी खालिक कायनात अपना कुर्ब उसे अता करेगा जो भी जिक्र करेगा। अब ये बताओ गौसे आजम अल्लाह का जिक्र करते रहे या नहीं? सुल्तान उल हिंद गरीब नवाज अल्लाह का जिक्र करते रहे या नहीं? दाता गंजबख्श ने सारी जिंदगी अल्लाह का जिक्र किया या नहीं? बाबा फरीद, निजामुद्दीन औलिया, महबूब इलाही, महबूब रब्बानी, मुजद्दिद अल-फिसानी जितने भी थे सब सारी जिंदगी अल्लाह का जिक्र करते रहे, और अल्लाह फरमाता है जो मेरा जिक्र करे मैं उसके पास बैठा होता हूं, यानी अपना कुर्ब ऐसे अता करता हूं जैसे मैं उसके पास हूं। पता चला अल्लाह गौसे आजम के करीब है, अल्लाह गरीब नवाज के करीब है, अल्लाह मुजद्दिद अल-फिसानी के करीब है, अल्लाह दाता गंजबख्श के करीब है, जितने बुजुर्गान दीन हैं खालिक कायनात इनसे करीब है। अब जो इन बुजुर्गों के करीब है वो अल्लाह के करीब। जो इन बुजुर्गों से करीब हैं वो अल्लाह के करीब है, इसीलिए हम इनके दामन से वाबस्ता होते हैं कि ये हम वक्त अल्लाह का जिक्र करते हैं, अल्लाह ताला उसकी वजह से इन्हें अपना कुर्ब अता करता है। तो जब हम इनके करीब होंगे हम रब के करीब होंगे। अब देखो ना, रब के करीब होने के दो तरीके हैं, दो। ایک طریقہ ہے نماز، روزہ، حج، زکات، صدقات، خیرات، نیک اعمال، ٹھیک ہے نا؟ جو آدمی نماز پڑھے گا پابندی کے ساتھ، حج کرے گا، زکات دے گا، صدقات و خیرات جتنے بھی نیک اعمال کرے گا، اسے اللہ کا قرب حاصل ہوگا یا نہیں ہوگا؟ ہوگا نا، یقیناً ہوگا. لیکن اس میں ایک مسئلہ ہے، ہو سکتا ہے کہ نماز رد کر دی جائے، نماز میں ریاکاری آ جائے، رد ہو جائے. حج میں ریاکاری آ جائے، کسی نے یہ سوچ کر حج کیا کہ لوگ مجھے حاجی سمجھیں، حج خراب ہو جائے. کسی نے یہ سوچ کر عمرہ ادا کیا کہ لوگ کہیں کہ ارے یہ تو عمرہ کر کے آ رہا ہے، عمرہ بیکار ہو. کسی نے مال و دولت اس لیے لٹایا کہ لوگ مجھے سخی سمجھیں، عمل بیکار ہو. اب یہ ذریعہ تو ہے قرب الہی کا، لیکن اس میں یہ احتمال ہے کہ یہ اعمال رد ہو سکتے ہیں. دوسرا ذریعہ یہ ہے کہ اگر تم اللہ کے قریب ہونا چاہتے ہو تو ان کے قریب ہو جاؤ جو رب کے قریب، ان کے قریب ہو جاؤ جو رب کے قریب ہیں. اور رب کے قریب کون ہیں؟ غوث آدم رب کے قریب ہیں، غریب نواز رب کے قریب ہیں، مجدد الف ثانی رب کے قریب ہیں، داتا گنبخت علی ہجویری جتنے بزرگان دین ہیں یہ سب رب کے قریب. اب جو ان کے قریب ہیں وہ رب کے قریب، ٹھیک ہے نا؟ اور ان کی شان تو یہ ہے، یہ اللہ کا ذکر کرتے ہیں نا، ان کا مقام تو بہت بلند ہے. اگر ہم صرف ان کی عادات و اتوار اختیار کر لیں، ان کا لباس اختیار کر لیں، اس دنیا میں ہماری عزت ہو جائے، اس دنیا میں ہماری عزت ہو جائے. کیسے؟ شہنشاہ اورنگزیب عالمگیر، ہندوستان کا ایک بہت بڑا بادشاہ گزرا، فتاوی عالمگیری بھی اس نے اپنے دور میں علماء کو بٹھا کے بہت بڑی کتاب فقہ کی ترتیب دی، مشہور کتاب مستند فتاوی عالمگیر. ایک دن اس کا دربار لگا ہوا، ایک بہروپیہ آیا. بہروپیہ آپ سمجھتے ہیں جو اپنے روپ کو تبدیل کر لے. بادشاہ نے کہا کیا کرتا ہے تو؟ کہا حضور میں بہروپیہ ہوں، یعنی اپنا روپ تبدیل کر لیتا. اس نے کہا اچھا. اس نے کہا میں ایسا تبدیل کرتا ہوں کہ کوئی مجھے پہچان نہیں سکتا، یعنی اپنا لباس، اپنی شکل و صورت میں ایسی تبدیل کرتا ہوں کہ دیکھنے والا مجھے پہچان نہیں سکتا. بادشاہ نے کہا، شہنشاہ اورنگزیب عالمگیر نے، میرے اندر یہ کوالٹی ہے کہ تو جیسا بھی روپ دہارے گا میں پہچان لوں گا. اچھا، اس نے بھی دعویٰ کیا تھا کہ میں ایسا روپ دھارتا ہوں کوئی پہچان نہیں سکتا. بادشاہ نے کہا میرے اندر ہے یہ کون؟ اس نے کہا اچھا ٹھیک ہے، چلا گیا. کئی مہینے کے بعد کسی نے آ کے خبر دی، بادشاہ سلامت، ملک کے شام سے قافلہ آیا ہے، آپ سے ملنا چاہتا ہے. بادشاہ نے کہا بلا لو دربار. شامی لباس پہنے ہوئے، ویسے ہی امامہ، ویسے ہی کپڑے، پورے لباس تبدیل کر کے آئے. جب وہ داخل ہوئے، بادشاہ نے تھوڑی سی گفتگو کی تو بادشاہ نے اس سے کہا تو وہی تو نہیں ہے جو آیا تھا اس دن، وہی بہروپیہ تو نہیں؟ اس نے کہا ہاں بادشاہ سلامت، میں تو وہی. دیکھا نا، میں نے پہچان لیا. تو نے کہا تھا میں ایسا روپ دھاروں گا کوئی پہچان نہیں سکتا، اور میں نے کہا تھا میرے اندر کوالٹی ہے میں پہچان لوں گا، میں پہچان گیا تجھے. اس نے کہا ہاں واقعی آپ پہچان لیا، لیکن میں بھی ضد کا پکا ہوں، میں پھر جا رہا ہوں، کچھ دن کے بعد آؤں گا اور ایسا روپ دھاروں گا آپ نہیں پہچان سکیں گے. بادشاہ نے کہا میں پہچان لوں گا. اب دونوں میں ضد بحث ہو گئی. بادشاہ نے یہ کہا اگر میں نہ پہچان سکا تو جو تو مانگے گا میں تجھے دوں گا انعام، جو بھی مانگے میں دوں گا. اب میرا دعویٰ ہے کہ تو جس لباس میں آئے گا میں پہچان لوں گا، یہ کوالٹی میرے اندر. چلا گیا. پھر کچھ دن کے بعد آیا، کسی اور علاقے کا، ملک کا لباس پہن کر تاجر بن کر آیا. بادشاہ نے تھوڑی سی گفتگو کی، کہا وہی تو نہیں ہے تو جو گیا تھا؟ پھر پکڑا گیا. کہتے ہیں ہاں وہی. بادشاہ نے کہا دیکھا نا میں جیت گیا، میں نے کہا تھا میں پہچان لوں گا. اس نے کہا ٹھیک ہے، اب میں بھی ضد کا پکا ہوں، اب میں جا رہا ہوں، لیکن اب کے سے میں ایسا روپ دھاروں گا کہ آپ نہیں پہچان سکیں. بادشاہ نے کہا ٹھیک ہے، میرا بھی دعویٰ ہے میں پہچان لوں گا، اور نہیں پہچانا جو تو مانگے گا میں دوں گا. ٹھیک ہے، چلا گیا. ایک سال گزرے، دو سال، تین سال، کئی سال گزر گئے، کوئی اس کی خبر نہ ملی. بادشاہ کے ذہن سے بھی نکل گیا کہ کوئی آیا تھا، اس سے بات ہوئی تھی. کئی سال کے بعد शहंशाह औरंगजेब आलमगीर किसी मुहिम पर गया जंग में, और जब वहां से वापस आ रहा था दिल्ली के करीब पहुंचा तो वजीर ने अर्ज किया, हुजूर यहां पर एक साहिब कमाल बुजुर्ग हैं इस जंगल में। उसने कहा अच्छा कौन है? बड़े साहिब कमाल, अगर आप मुलाकात करना चाहें जियारत करें तो कर लें। बादशाह बुजुर्गों को मानता था, अकीदतमंद था औलिया अल्लाह। उसने कहा ऐसा कर पहले तू जा, मैं नहीं जाऊंगा, तुम जाके देखो पहले कौन है, कोई हकीकत में है या ऐसे कोई बन के बैठ गया। इसने कहा ठीक है। वजीर आजम साहब चले, ऐलान हो गया जी हिंदुस्तान के वजीर आजम आ रहे हैं फला बुजुर्ग से मिलने के लिए। सिक्योरिटी लगी, इधर हुआ उधर मची। खैर ये गया, देखा कि एक झोपड़ी है उसमें एक सांप बैठे, आंखें बंद है, तस्बीह चल रही, जुब्बा पहने या मामा पहने। इसने जाके सलाम किया, उन्होंने जवाब दिया, ये बैठ गया। उन्होंने नजर उठा के भी नहीं देखा कौन बैठा। लोगों ने बताया कि हुजूर ये हिंदुस्तान का वजीर आजम, नहीं देखा। काफी देर बैठा रहा बैठा रहा, जब बैठे बैठे थक गया तो इसने कहा हुजूर इजाजत? उन्होंने कहा हूं, इशारा कर दिया, जबान से कुछ नहीं था। इसने फिर सलाम किया, उन्होंने जवाब दे दिया, ये हाथ मिलाकर वापिस आ गया। आलमगीर ने पूछा क्या हुआ? कहा हुजूर वाकई बड़े साहिब कमाल। क्यों, क्या देखा? कहा वो तो नजर उठाकर नहीं देखते। कहा उनको पता था कि तुम आए हो वजीर आजम? हाँ हाँ पता था, पूरी इलाके में उधम मच गई, उधर जंगल में जहां वो ठहरे सब जगह उधम मच गई, वजीर आजम आ रहा। फिर क्या हुआ? मैं जाकर बैठा सलाम किया, उन्होंने जवाब दिया, इसके अलावा कोई बात नहीं की। जितनी देर में बैठा रहा वो तो तस्बीह पढ़ते, नजर उठा के नहीं देखा। अब मैंने इजाजत मांगी तो उन्होंने हूं कर दिया, मैं आ गया। बादशाह ने कहा अच्छा इसका मतलब है कुछ सही बुजुर्ग। हाँ चलो अब हम जाएंगे। अब बादशाह सलामत चले, शहनशाह औरंगजेब आलमगीर उसका एक रौब एक दबदबा था। फिर उधम मची, शहनशाह हिंद आ रहा है, शहनशाह हिंदुस्तान। उसने क्या किया? सिक्योरिटी गार्ड जितने सबको पीछे रोक दिया, अपनी जूती उतार दी, नंगे पैर गया। जब करीब पहुंचा ना तो जूती उतार दी, नंगे पैर झोपड़ी तक गया, देखा कि वो बैठे इसी तरह तस्बीह चल रही है आंखें बंद। इसने सलाम किया, उन्होंने जवाब दिया, इसने हाथ मिलाया, बैठ गया। बैठा रहा बैठा रहा, उन्होंने नजर उठा के नहीं देखा। बादशाह भी बड़ा मुतासिर हुआ, बाकी ये तो इसको पता है कि मैं हिंदुस्तान का बादशाह आया हूं, ये देखने रहा नजर उठा के। उसने कहा कि ठीक है अब इजाजत लेनी चाहिए। इसने कहा हुजूर इजाजत? उन्होंने कहा हूं, जाओ। इसने क्या किया, जब उठने लगा तो इसने कहा चलते वक्त मैं कदमों को बोसा दे दूं जरा, बहुत ज्यादा मुतासर हो गया। तो हाथ मिलाकर हाथ को बोसा देके कदमों की तरफ झुका तो वो एकदम, वो जब बुजुर्ग थे एकदम खड़े हो, कहा हुजूर बादशाह सलामत माफ कीजिए, मैं वही बहरूपिया हूं, मेरे पैर ना चूमे, मैं तो गुनाहगार हूं, मैं वही बहरूपिया हूं जो आपसे इतने साल पहले वहां मिला था, शर्त लगाई। बादशाह ने गौर से देखा, अरे तूने तो कमाल कर दिया, वाकई मैं नहीं पहचान सकता, मैं तो शर्त हार गया। मैंने कहा था ना आपसे ऐसा रूप मैं धारूंगा आप पहचान नहीं सकेंगे, और आपने कहा था मैं पहचान लूंगा। बादशाह ने कहा वाकई मैं हार गया, तू जीत गया, अब मांग क्या मांगता, जो मांगेगा मैं तुझे दूंगा, मान दौलत मांगे, ओहदा मनसब इमारत महल जो मांगे मैं तुझे दे दूंगा। लेकिन उस बहरूपिये ने जो कहा मेरे बुजुर्ग और दोस्तों वो सुनने और याद रखने के काबिल। बादशाह ने तो ये कहा ना कि मैं हार गया, जो तू मांगे मैं तुझे दूंगा, इसलिए कि मैंने ये वादा किया था, बाकी मैं नहीं पहचान सका। ऐसे तूने वली अल्लाह का रूप धारा, बाकी मैं नहीं पहचाना। उसकी आंखों से आंसू जारी हुए, उसने अपना मामा उतार कर फेंक दिया, अपना जुब्बा फेंक दिया, और उसने कहा बादशाह सलामत मैंने हजारों रूप दहारे, मुख्तलिफ लोगों के, मुख्तलिफ शोबों से ताल्लुक रखने वाले लोगों के मैंने रूप दहारे, लेकिन जब मैंने अल्लाह वालों का रूप दहारा तो शहनशाह हिंद मेरे दर पे आ गए। मैं ये सोचने लगा कि अभी मैं वलीउल्लाह नहीं बना, अभी मैंने सिर्फ उनका रूप दहारा है, लिबास पहना है, तब मेरी ये शान है कि हिंदुस्तान का बादशाह मेरे दर पे खड़ा है। जब मैं हकीकत में वैसा हो जाऊंगा तब क्या होगा? अभी तो मैंने खाली लिबास पहना है, अल्लाह के नेक बंदों का रूप दहारा है, तुम हिंदुस्तान का बादशाह मेरे दर पे खड़ा है, जब मैं हकीकत में उन जैसा हो जाऊंगा तब क्या होगा। ये कहते हुए रोता हुआ नंगे पैर वहां से भाग गया। मुझे कुछ नहीं चाहिए, अब जो मैंने रूप धार लिया यही मेरा रूप है, मरते दम तक इसी में हूं। ये शान है औलिया अल्लाह की, जो अल्लाह का जिक्र करते हैं, अल्लाह की इबादत करते हैं, उसकी तमहीद, उसकी तकदीस, उसकी तस्बीह बयान करते हैं, हम वक्त अल्लाह का जिक्र करते हैं, अल्लाह उनको ये मकाम अता फरमाता है कि उनका मकाम तो बुलंद है, जो उनका लिबास पहन ले उसकी भी इज्जत हो जाती। हकीकत है या नहीं? ये जिक्र की फजीलत है। इसलिए हम वक्त अल्लाह के जिक्र में मशगूल रहो, मसरूफ रहो, अपनी जबान को फहश गोई से, झूठ से, गीबत से, चुगली से, किसी की दिल आजारी से, इन तमाम चीजों से रोक लो और हम वक्त अल्लाह का जिक्र करते रहे। आप खाली बैठे दुरूद पाक का वर्द करते रहे। अल्लाह फरमाते महबूब जो आप पर एक मरतबा दुरूद भेजे मैं 10 मरतबा रहमतें उस पर ना दिलता, मैं 10 गुना उसके मिटा दूं, 10 नेकियां उसके नामा यामान में लिख दूं, 10 दर्जे उसके बुलंद कर दूं। जो एक मरतबा पढ़े और जो मुसलसल पढ़ता रहे, जो सारा दिन पढ़ता रहे, जो बार बार पढ़ता रहे, गौर करो उसके नामा यामान में कितनी नेकियां आएंगी, कितने दर्जे उसके बुलंद होंगे और कितनी खताएं उसकी माफ होंगी। ये सदका है जनाबे मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का कि सिर्फ उन पर दुरूद पढ़ते रहो तुम्हारे दर्जे बुलंद होते रहे, तुम्हारे नामाए अमाल में नेकियां आती रहे। तो दुरूद पढ़ने वाले की ये शान है, तो जिस पर दुरूद पढ़ा जाए उसकी क्या शान है, उसका क्या मकाम हो। इसीलिए मैं ये कहता हूं दुरूद अल्लाह का फरमान है, नबी की शान है, हमारा ईमान है, अहले सुन्नत की पहचान है। दुरूद पढ़ने वाले से दूर शैतान है और करीब रहमान है। जो दुरूद ना पढ़े वो भी कोई मुसलमान है। اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم। अच्छा, इसमें एक मसला और है। जब आप अल्लाह का जिक्र करेंगे तो शैतान रुकावट डालेगा, फौरन पहुंच जाएगा। अब जो जिक्र नहीं करते ना उनके पास तो नहीं जाते, वो कहते ये तो है ही हमारे जैसे, ये मेरे शागिर्द हैं, चल लें। किसी के पास नहीं जाएगा। शराब खाने में शैतान जाएगा, जुए के अड्डे पे जाएगा, सिनेमा में जाएगा, नहीं महफिलों में आएगा। चलो उठो, अभी तुम्हें सोना है, अभी जाना है, उठ जाओ, महफिल तो बड़ी लंबी चलेगी, अभी फला काम है, चलो। नेक महफिल में, नेक मजलिस में फौरन शुरू कर देगा बहकाना, हटाने की कोशिश जिक्र में। अरे ये बदबख्त तो गौसे आजम के पास पहुंच गया, तो हम और आप क्या? गौसे आजम के पास पहुंचा नहीं पहुंचा? गौसे आजम फरमाते मैं इबादत कर रहा हूं, मेरे सर पे नूर की चादर तन गई, आवाज आई ऐ अब्दुल कादर आज से तुम पर नमाज माफ हो गई, जितनी हराम चीजें थी सब हमने हलाल कर दी। कोई और होता तो बड़ा खुश होता, पहले ही नमाज नहीं पढ़ते थे, कहते चलो खुशखबरी मिल गई, नमाज माफ हो गई। अरे वो तो गौसे आजम थे। फरमाते मैंने सोचा अल्लाह ताला नमाज माफ करता तो अपने हबीब अलैहिस्सलाम पर करता, मेरे ऊपर कैसे नमाज माफ हो रही? जरूर ये शैतान। फरमाते मैंने पढ़ा ला हौला वला कुव्वता इल्ला बिल्लाहिल अलियिल अजीम, जैसे ही मैंने पढ़ा वो चादर हट गई और ये बदबख्त एक मकरूह सूरत में मेरे सामने आ गया। और सामने आके क्या कहता है, ऐ अब्दुल कादर इस वक्त तेरे इल्म ने तुझे बचा लिया वरना मैं तुझे गुमराह कर देता। क्या कहा? तेरे इल्म ने तुझे बचा लिया वरना मैं गुमराह कर देता। गौसे आदम ने फरमाया मेरे इल्म ने नहीं, मेरे खुदा के फजल ने मुझे बचा लिया। इल्म ने नहीं, खुदा के फजल ने बचा लिया। गौस ने यही बता दिया कि हिदायत पर रहने के लिए इल्म काफी नहीं है, खुदा का फजल जरूरी है, रसूलुल्लाह की निगाह करम जरूरी। हकीकत है या नहीं? अगर हिदायत पर रहने के लिए सिर्फ इल्म काफी होता तो ये खुद क्यों गुमराह होता? ये भी तो आलिम था ना। शैतान आलिम था या नहीं बताओ? आलिम था, معلم الملکوت، فرشتوں کو جو پڑھا رہا، ٹیچر آف اینجل، فرشتوں کا استاد جو فرشتوں کو پڑھائے، کتنا بڑا عالم، جو فرشتوں کو تعلیم دے، کتنا بڑا عالم. علم نے بچایا نہیں، جب تک رحمت خداوندی رہی، جب تک توفیق ربانی رہی، ہدایت پر چلتا رہا. توفیق ربانی نے منہ موڑ لیا، ایک منٹ ہدایت پر نہیں چلتا، گمراہ ہو. اللہ نے فرمایا فخرج منہا فانک رجیم وان علیک اللعنۃ الی یوم الدین، نکل جا تو مردود ہے، قیامت تک تجھ پر لعنت، مردود ہو. اب چاہیے تو یہ تھا نا، یہ کہتا کہ چلو میں مردود ہو گیا ہوں اس وجہ سے، تو میں لوگوں سے کہوں بھائی تم میری طرح نہیں کرنا کہ تم بھی مردود ہو جاؤ، میں تو مردود ہو گیا تم تو بچ جاؤ. یہ تو ڈھیٹ ہے نا، ضدی. اس نے کہا نہیں، میں تو ہو گیا، مولا تو نے مجھے کیا ہے نا، اب میں اور سب کو کروں گا. خود مردود ہوا، سب کو لگ گیا مردود بنانے کے لیے، اور پتہ نہیں کتنوں کو گمراہ کر. اب بتاؤ جو غوث اعظم کے پاس پہنچ جائے تو وہ ہم اور آپ اس کے سامنے کیا؟ یہ تو اللہ کی رحمت ہوگی، اس کا کرم ہوگا، سرکار کی نگاہ کرم ہوگی، بزرگان دین کی نگاہ کرم ہوگی کہ یہاں بھی بچیں گے انشاءاللہ وہاں بھی بچیں گے. چند سال پہلے حج پر جانا ہوا، اس سال سے پہلے، بلکہ اس سے پہلے جب میں گیا تھا تو اتفاق سے منا میں ہمارا کیمپ جو تھا کافی دور تھا، شیطان سے دور، یعنی رمی کرنے کے لیے جانے میں آدھا گھنٹہ پون گھنٹہ لگتا تھا پیدل جانے. تو جب ہم جا رہے تھے ایک صاحب مل گئے اتفاق سے، ارے حضرت آپ کہاں پر، کون سا نمبر آپ کے کیمپ کا؟ میں نے کہا فلاں نمبر. ارے وہ تو آپ تو شیطان سے بہت دور ہیں، ہم تو بہت قریب ہیں، ہم تو بہت قریب ہیں شیطان سے، آپ تو بہت دور ہیں. کہاں ہم شکر ہے ہم شروع سے ہی دور ہیں، آپ قریب ہیں تو ہم کیا کریں. پھر بیچارے شرمندہ ہوئے، نہیں نہیں میرا مطلب ہے کہ کیمپ قریب. میں نے کہا ہاں میں یہی کہہ رہا ہوں، اللہ نے ہمیں دور ہی رکھا ہے، دور ہی رہیں، آپ قریب ہے تو قریب. اتفاق یہ ہے کہ لوگ سوچتے ہیں کہ قریب ہوں تاکہ جانے میں، رمی کرنے میں آسانی ہو. تو اس لیے، یہ تو خیر میں نے اس لیے کہہ دیا کہ آپ لوگ اتنی دیر سے بیٹھے ہیں تو کچھ تھوڑا سا ہنس لیں گے تو آپ کا دماغ ذرا سیٹ ہو جائے، مینٹلی طور پر ریلیکس ہو جائے. حقیقت یہ ہے کہ اس سے بچنے کا طریقہ یہی ہے کہ اللہ کا ذکر مسلسل کرتا رہے، اللہ والوں کا دامن مضبوطی سے تھامے رہے، اللہ والوں کی صحبت اختیار کرے، خود بخود دور ہو جائے گا، خود بخود دور ہو جائے گا. اور وہ لوگ جو ہم وقت اللہ کا ذکر کرتے ہیں ان پر اس کا داؤ نہیں چلتا. یہ کتنے اپنے فتنہ سامانیوں کے ساتھ ان پر حملہ کرے، لیکن اللہ کا کرم ہوتا ہے اور وہ لوگ اس کے حملوں سے، اس کے فتنوں سے، اس کی آزمائی سے، ان تمام چیزوں سے خود بخود محفوظ ہو جاتا. سلسلہ اشرفیہ کی ایک عظیم شخصیت جن کا مزار مبارک درگاہ عالیہ اشرفیہ فردوس کالونی میں، میرے جد امجد قطب ربانی حضرت ابو مخدوم شاہ سید محمد طاہر اشرف اشرفی الجیلانی نور اللہ مرقدہ، ساری زندگی ذکر کرتے، رات کو دو گھنٹے تہجد سے لے کر فجر تک مسلسل اللہ ہو اللہ ہو، لا الہ الا اللہ اور الا اللہ کی ضرب لگاتا. اتنا ذکر کیا، اتنا ذکر کیا کہ دل ذاکر ہو گیا، اتنا ذکر کیا کہ دل ذاکر ہو گیا، یعنی زبان بند ہے اور دل سے ذکر جاری. اچھا یہ بات اپنی زندگی میں کسی کو نہیں بتائی، اس کو کہتے ہیں سلطان الاذکار، یعنی جس کا قلب جاری ہو جائے تو کہتے ہیں سلطان الاذکار جاری ہو گئے. اور یہ ایسے نہیں ہوتا، پوری زندگی محنت، عبادت، ریاضت، مشقت، چلا کشی، تب جا کے قلب جاری ہوتا. وصال کا وقت آیا، بیمار ہوئے، اور آپ کی ایک کرامت یہ تھی کہ دو سال پہلے آپ نے فرما دیا تھا دو سال کے بعد میں اس دنیا سے رخصت ہو جاؤں. دو سال کے بعد کراچی کے تمام قبرستانوں کی مٹی منگا کر سونگی اور فرمایا یہ میری مٹی میں نہیں ملتی، اور جہاں آج مزار مبارک ہے جب وہاں کی مٹی لا کر سنگائی گئی کہاں یہی میری مٹی میں ملتی، یہی میرا مزار بنا. हम एक मिनट का नहीं बता सकते कि हम जिंदा रहेंगे या नहीं। अल्लाह का वली 2 साल पहले बता रहा है मैं ठीक 2 साल के बाद दुनिया से रुखसत हो जाऊंगा, और जो कुछ बताया बिल्कुल वैसा हुआ। खैर, तफसील से हटकर सिर्फ एक चीज बता रहा हूं, जिक्र, जिक्र की फजीलत क्या होती है और जाकिर की शान क्या होती है। सारी जिंदगी जिक्र करते रहे, हजारों को मुसलमान किया, लाखों को हिदायत पहुंचाई, विसाल से कब, चंद महीने कब डॉक्टर को बुलाया गया, उसने दिल पर आला रखा और कान में लगाकर, सुनते हैं ना दिल की कैफियत, दिल की हरकत क्या है, सुनता रहा सुनता रहा काफी देर। तो जो लोग थे मौजूद हैरान थे कि इतनी देर तो चेक नहीं किया जाता, डॉक्टर आला कान पे लगाता है, इधर मरीज के दिल पे लगाता है और 1 मिनट 2 मिनट में समझ में आ जाता है। ये 10 मिनट तक 15 मिनट तक ये आला लगाकर हटाता है, फिर रखता है, फिर हटाता है, फिर सुनता। उसने पूरा चेकअप किया और फिर पूछा कि ये कौन है, ये साहब जो है कौन है, अननोन आदमी था, जानता नहीं था कि कोई बुजुर्ग। तो जो मौजूद थे उन्होंने कहा आप जिस्मानी तबीब हैं, हजरत रूहानी तबीब। तो उसने कहा मैंने अपनी जिंदगी में ऐसा मरीज नहीं देखा कि जब मैं इनके दिल पर आला रखता हूं तो अल्लाह अल्लाह की आवाज आ रही। मैंने अपनी जिंदगी में ऐसा मरीज नहीं देखा जिसके दिल से इतनी साफ अल्लाह की आवाज आ रही है, इनका सारा इलाज मैं करूंगा और कोई पैसा नहीं लेगा। हजरत ने यूं देखा, आसमान की तरफ इशारा किया, फरमाया इलाज की जरूरत ही नहीं है, अब तो रवानगी है। खैर वो इलाज करता रहा, लेकिन हजरत ने पहले ही फरमा दिया था। तो उसके बाद जब आपका विसाल हुआ तो उस वक्त भी जबान पर जिक्र इलाही जारी था, अल्लाह अल्लाह जारी था। हालांकि विसाल से कबल जबान पर फालिज हुआ था, बोलने से कासिर थे, एक हाथ एक पैर पर फारिग था, लेकिन जब विसाल मुबारक का वक्त करीब आया, असर के बाद हजरत ने विसाल फरमाया है, उससे चंद घंटे पहले खुद ब खुद अपने हाथ पैर सीधे किए और जबान से जिक्र जारी हो गया, मुसलसल जिक्र करते रहे, और करामत यह थी कि जो कमरे में दाखिल होता था उसका भी कल्ब जारी हो जाता, वो भी जिक्र करने लगता। इस शान से अल्लाह का वली इस दुनिया से रुखसत हुआ, जिस तरह की हदीस शरीफ हमने आपके सामने पेश की, हजरत मआज़ बिन जबल रजी अल्लाह तआला ने सरकार से पूछते हैं या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, आमाल में सबसे बेहतर चीज जो अल्लाह को पसंद है वो क्या है। सरकार ने फरमाया तू अल्लाह का जिक्र कसरत के साथ कर और तुझे मौत इस हाल में आए कि तेरी जबान पर अल्लाह का जिक्र जारी। हजरत कुतुब रब्बानी सैयद ताहिर अशरफ जिलानी रहमतुल्लाह अलैह इस दुनिया से तशरीफ ले गए, जबान पर अल्लाह का जिक्र जारी। ये है इन बुजुर्गान दीन औलिया कामिलीन की शान। हमें ये चाहिए कि हम हर वक्त हर लम्हे अपनी जबान को अल्लाह तबारक व तआला के जिक्र में मशगूल रखें। और आखिर में सिर्फ एक वजीफा मैं आपको बता दूं, नबी पाक अलैहिस्सलाम की हदीस शरीफ बुखारी शरीफ की आखिरी हदीस, सरकार ने फरमाया कलिमतान खफीफतान अलल लिसान व सकीलतान फिल मीजान व हबीबतान इलर रहमान, 2 कलमे हैं जो जबान पर बहुत हल्के हैं लेकिन मीजान पर बहुत भारी हैं और रहमान के नजदीक बहुत पसंदीदा। और वो क्या कलमे हैं, सुभान अल्लाह व बिहम्दिही सुभान अल्लाहिल अजीम। आसान है ना, सुभान अल्लाह व बिहम्दिही सुभान अल्लाहिल अजीम। पढ़ने में कोई दिक्कत नहीं, कोई परेशानी नहीं, याद करने में भी कोई परेशानी नहीं, आप इसे याद कर लें, मुसलसल पढ़ते रहें। सरकार ने फरमाया मीजान पर भारी हैं, यानी ये 2 कलमे मीजान पे रखे जाएंगे, नेकियों का पन्ना भारी हो जाएगा और जब भारी होगा तो क्या होगा, जन्नत में दाखिला हो जाए। जन्नत में जाना चाहते हो या नहीं, सब नहीं चाहते मेरे ख्याल से, हाँ सारे चाहते हैं अल्हम्दुलिल्लाह, सारी जन्नत में जाए, अहले सुन्नत अहले जन्नत। तो अगर जन्नत में जाना चाहते हैं इसको वजीफा बना लीजिए, مسلسل پڑھتے رہیے, چلتے پھرتے پڑھیں, اٹھتے بیٹھتے پڑھیں. حدیث شریف مستند چیز ہے, اس میں کوئی ایسی بات نہیں. سرکار کی زبان مبارک سے نکلے ہوئے مقدس الفاظ ہیں, سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. مسلسل پڑھتے رہیں, انشاءاللہ اس دنیا میں بھی کامیاب, آخرت میں بھی کامیاب. اللہ تبارک و تعالی ہم سب کو اپنا ذکر کرنے کی توفیق عطا فرمائے اور اپنے ذکر میں ہمیں مشغول رکھے, اسی میں زندہ رہیں اور اسی میں موت عطا فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین.